पहिलो तिमोथी एक अध्यायबाट नै हामी सिकिराखेका छौँ, यो पास्टरल लेटर भनेर भनिन्छ। परमेश्वरले मण्डलीका अगुवाहरूलाई विशेष गरिकन तिमोथीलाई लेख्नु पावलद्वारा लेखिएको पत्र। अनि वास्तवमा मण्डलीलाई कसरी सही बाटोमा, मण्डलीको शिक्षा कसरी ठिक हुनुपर्ने भन्ने सम्बन्धमा हामी सिकिराखेका छौँ। अनि तपाईँलाई मैले अस्ति के भनेको थिएँ भनेदेखि, दुईटा ड्युटी भनेर पावलले तिमोथीलाई दुईटा ड्युटी, दुईटा कर्तव्य सिकाउँछन्। एउटा चाहिँ झुटा शिक्षामा लागेकाहरूलाई सुधार्ने, उनीहरूलाई सही बाटोमा, सही शिक्षामा ल्याउने, अनि अर्को चाहिँ हामीले आज हेर्छौँ त्यसको बारेमा। त्यो चाहिँ के हो भनेदेखि, अहिले पनि त्यतिखेर सबभन्दा ठुलो समस्या के आथ्यो भने एफिसीको मण्डलीमा आथ्यो, अब यहुदी मतबाट भर्खरै अब मण्डली सुरु भएको, अनि सुरुको मान्छेहरू प्राय यहुदीहरू थिए, अनि यहुदीहरूको बारेमा हामीले सिक्दाखेरि वास्तवमा पावललाई परमेश्वरले अन्य जातिहरूको प्रेरितको रूपमा छान्नुहुन्छ। अनि पत्रुसको सम्बन्धमा पनि हामीलाई थाहा छ कसरी परमेश्वर पत्रुससँग बोल्नुभयो, अनि प्रेरितको पुस्तकहरूमा हामीले हेऱ्यौँ भनेदेखि कसरी अन्य जातिहरूको बिचमा पनि पवित्र आत्माको काम भयो, अनि परमेश्वरको शक्ति देखियो, अनि यी प्रेरितहरू जो सुरु मण्डलीका सुरुकाहरू छन्, जसको जगमा परमेश्वरको वचन लेखिने काम भयो, अनि मण्डली सुरु हुने काम भयो, यो सबै कुरा, अनि उनीहरूद्वारा यो कुरा प्रष्ट गर्नुभयो कि अन्य जातिहरू पनि को निम्ति पनि परमेश्वरको योजना छ उद्धारको भन्ने कुरा चाहिँ बाइबलमा धेरै त्यसको पदहरू हामी पाउँछौँ। पहिलो तिमोथी 2 अध्यायमा सबैले उद्धार पाओस् भन्ने उहाँ चाहनुहुन्छ भनेर, अनि ख्रिस्ट हाम्रो लागि बलिदान हुनुभयो, एउटै उद्धारकर्ता, एउटै परमेश्वर भनेर हामीले पहिलो तिमोथी 2 को सायद 4, 5, 6 पदतिर हामी पढ्छौँ, होइन? सबैले उद्धार पाउने कुरा, सुसमाचार युनिभर्सल। तर झट्टै पहिलाको सुरुमा चाहिँ के हुन्थ्यो भनेदेखि, यहुदीहरू छुट्टै अनि अरू मान्छेहरू छुट्टै भने जस्तो। तर यहाँ एउटा कुरा हामीले बुझ्नुपर्ने के हुन्छ भने, परमेश्वरको काम चाहिँ परमेश्वरले नै गर्नुहुन्छ भन्ने कुरा चाहिँ प्रष्ट छ। किनभनेदेखि त्यही समयमा पनि कति धेरै मानिसहरू चाहिँ अन्य जातिहरूबाट विश्वासमा आएको थिए, जस्तो पावललाई जसले बप्तिस्मा दिए, होइन, प्रार्थना गरेर। पावल चाहिँ दमस्कस रोडमा गइसकेपछि त्यसपछि उसलाई जसको घरमा जानु र बप्तिस्मा लिनु त्यो सबै कुरा भनेको थियो, त्यो मान्छे अन्य जाति थियो, होइन? जस्तो लुका अन्य जाति थिए, तर अन्य जाति भनेर उनीहरूको ब्याकग्राउन्ड अन्य जाति, तर भनिन्छ लुका चाहिँ यहुदी मतमा पहिला नै आइसकेको व्यक्ति, अनि त्यो बेलामा जो येशु प्रभुद्वारा सुसमाचार र मण्डली सुरुवात भएको थिएन, नयाँ नियम लेखिएको थिएन, मान्छेहरू कुरा नबुझेकाहरू त्यही पुरानो नियमको यहुदी मतमा नै अन्य जातिहरू पनि विश्वास गरेको हामी देख्छौँ। त्यसको मतलब के हुन्छ भने, यो खालि यहुदीहरूको लागि मात्रै बाइबल अथवा यो यहुदी धर्म भनेर, जस्तो हाम्रो जस्तो देशमा विभिन्न जाति धर्म भएको मान्छेहरूले के गर्छ, त्यो चाहिँ तिमीहरूको, यो चाहिँ हाम्रो भने जस्तो कुरा गर्छ नि, होइन? त्यसैले यहाँनिर के छ भनेदेखि, मैले दुईटा कर्तव्य, दुईटा ड्युटी, 2 ड्युटिज पावलले तिमोथीलाई दिन्छन्। पहिलो ड्युटी चाहिँ बरालिएका झुट्टा शिक्षामा लागेका मानिसहरू जो मण्डलीकैहरू थिए, होइन, मण्डलीकै सही विश्वासीहरू नै झुट्टा कुराहरूमा लागेका थिए कसरी भनेर हामी त्यहाँ देख्छौँ, अनि ती मानिसहरूलाई सुधार्नु र सही शिक्षा स्थापित गर्नु एउटा काम थियो, डक्ट्रिन भन्छ, थियोलोजी भन्छ। थियोलजी भनेको चाहिँ परमेश्वरको बारेमा जे जति कुराहरू छन्, अनि थियोलोजी भन्दाखेरि चाहिँ परमेश्वरको बारेमा अनि उद्धारको बारेमा अनि मुक्ति कसरी सबै कुराहरू त्यसमा छ, अनि त्यसैलाई डक्ट्रिन पनि भनिन्छ, त्यो शिक्षा, सही शिक्षा होइन, बाइबलीय सही शिक्षा, त्यो एउटा निश्चित एउटा शिक्षा छ त्यसको बारेमा होइन। जस्तो परमेश्वर को हुनुहुन्छ, उहाँले कसरी मुक्तिको योजना बनाउनु भयो, येशु प्रभु कसरी संसारमा आउनुभयो, यो सबै मान्छेले उद्धार कसरी पाउँछ, यसको बारेमा जो डिटेल कुरा हुन्छ नि, पश्चाताप के हो होइन, मान्छेले कसरी जीवन अनन्त जीवन पाउँछ, त्यसपछि ऊ कसरी बढ्नुपर्छ, पुरा शिक्षा छ नि, त्यसलाई नै डक्ट्रिन अथवा थियोलोजी भनिन्छ। अनि मण्डलीमा डक्ट्रिन थियोलोजी पनि शिक्षा हुनुपर्छ। अनि कतिचोटि
नमस्ते।
नयाँ खालको विश्वासीहरू जो राम्रोसँग तालिम पाएको छैन, राम्रोसँग अध्ययन गरेको छैन भनेदेखि यो सबै कुराहरूमा चाहिँ उनीहरू अन्जान हुन्छन्। त्यसले गर्दा मण्डली जस्तो देखिए पनि, उनीहरू जति समर्पित क्रिस्चियन देखिए पनि, कतिवटा विषयहरूमा उनीहरू गलत सोच राखिराखेको हुन्छ, उनीहरूले गरेको तरिकाहरू गलत भइराखेको हुन्छ। त्यही कारणले कहिलेकाहीँ हुन त यस्तो छ, फेरि मण्डलीमा सबै अगुवा चाहिँ धेरै पढेको भन्ने कुरा पनि होइन, तर एउटा पोइन्ट चाहिँ हो, बाइबल त बुझ्नु पर्यो, पवित्र आत्माले सिकाउनुहुन्छ, शिक्षा चाहिँ निश्चित होइन, बाइबल बुझ्नु पर्यो, परमेश्वरको आत्माको वरदान पाउनु पर्यो, त्यसलाई सही शिक्षा हुनु पर्यो, हरेक विषयमा चाहिँ त्यसको सही, बाइबललाई के भन्छ, इन्टरप्रिटेसन भन्छ, हर्मोन्युटिकल भन्छ अथवा एक्सेजेजिस भन्छ, त्यो भनेको चाहिँ बाइबलीय अनुवादलाई सही प्रकारले गर्ने कुरा। अनि त्यो कुरा गर्दै गर्दा दोस्रो जिम्मेवारी चाहिँ तिमोथीलाई, दोस्रो कर्तव्य के थियो, हामीले अस्ति त्यसको बारेमा धेरै मैले भनिराखेको थिएँ, दोस्रो कर्तव्य चाहिँ पुरानो नियमको अथवा दशाज्ञा, पुरानो नियम जस्तो बाइबलमा व्यवस्था भन्छ, ल भन्छ अङ्ग्रेजीमा होइन, नियम भन्छ हामीले नेपालीमा भन्दाखेरि व्यवस्था भन्छौँ, अनि पुरानो नियममा, पुरानो करारमा के थियो, दशाज्ञा पुरा गर्नु पर्यो, दशाज्ञा जो परमेश्वरले दिनुभयो मोसाद्वारा होइन, जुन चाहिँ पार्टीमा के भन्छ ढुङ्गाको पार्टीमा लेखिएको थियो। इन्ट्रेस्टिङ कुरो, तपाईँले यो कुरा क्लियर बुझ्नुपर्छ कि त्यो मात्रै परमेश्वरले आफैले लेखेको, थाहा छ तपाईँलाई, दशाज्ञा चाहिँ ढुङ्गाको पार्टीमा मोसाले लेखेन, परमेश्वरले लेख्नुभयो, अनि उनले लिएर आएपछि एउटा ढुङ्गा फुट्छ, फेरि परमेश्वरले अर्को ढुङ्गामा लेखेर दिनुहुन्छ, दशाज्ञा, थाहा छ है तपाईँलाई, इट्स अ रियल थिङ, परमेश्वर आफैले दशाज्ञा लेख्नु भएको। त्यसकारण हो यो सम्बन्धमा, दशाज्ञा सम्बन्धमा चाहिँ त्यतिखेरका यहुदीहरूले चाहिँ यहुदी मतमा जस्तै त्यो नियमहरूलाई, अनि यहुदीहरूको त के थियो भने बढी नियम, 630 नियमहरू थियो अरे, त्यो सबै कुरो पालन गर्नुपर्ने, अनि पावलले पालन गर्थे नि त, पावल त पक्का फरिसी थिए नि त होइन, खराब मान्छे पनि होइन, तर के थियो भने उनले परमेश्वरलाई चिनेनन्, चिनेका थिएन, येशु प्रभुलाई अनुभव गरेका थिएन, जब दमस्कसको रोडमा येशु प्रभुको दर्शन पाउँछन् त्यसपछि उनी परिवर्तन हुन्छन्, त्यसपछि हामीलाई थाहा छ परमेश्वरले पावललाई चाहिँ कति पटक, हुन त उनले पुरानो नियमका सम्पूर्ण कुरा पढेका थिए, उनलाई धर्मशास्त्रबारे पुरानो नियममा प्रष्ट जानकारी थियो, किनभने उनीहरू फरिसी थिए, उनी एकदमै निपुण थिए, पावलको कुरा गरिरहेको छु, तर हामीले बाइबलमा के देख्छौँ भने यो यतिका कुरा पावलले लेखेका छन्, अनि हामीले उनले लेखेको एउटा पत्रमा हेऱ्यौँ भनेदेखि त्यो त्यो थिम, त्यो विषयलाई अर्को पत्रमा लेखेको छ, अर्को पत्रमा लेखेको छ, एकदम यसरी, अनि ती गहिरा गहिरा कुराहरू लेखेका छन्, कसरी भन्दाखेरि परमेश्वरले प्रकाश दिनुभयो उनलाई होइन, किनभने उनलाई यो प्रेरितको रूपमा परमेश्वरले, किनभने प्रेरितहरूलाई परमेश्वरले छान्नुभयो ताकि परमेश्वरको वचन लिखित रूपमा सुरक्षित रहोस्, र आज हामीले पढेर परमेश्वरको शिक्षामा, सही डक्ट्रिनमा, सही शिक्षामा हामी पनि अगाडि बढ्न सकौँ, परिपक्व हुन सकौँ होइन, हाम्रो विश्वास पनि एउटा सही जगमा बसालिन सकोस्, त्यो सबै कुराको लागि गरेको थियो। त्यस कारणले दोस्रो पोइन्ट म भन्दैछु, तिमोथीलाई दिएको दोस्रो कर्तव्य चाहिँ त्यो पुरानो नियमको व्यवस्थाहरू जसरी मोसाको पालादेखि यहुदीहरूले पालन गरेको थिए, अब नयाँ नियममा चाहिँ त्यसलाई कसरी प्रयोग गर्ने? अनि वास्तवमा अलिकति राम्रोसँग ध्यान दिएन बुझेन भनेदेखि पावलले लेखेको कुरामा वास्तवमा हामी चाहिँ अब व्यवस्थाको कमारा छैनौँ भन्ने कुरा गर्दै गर्दाखेरि तपाईँले के भन्छ रोमीमा होस् या गलातीमा होस् तपाईँले यसको बारेमा प्रशस्त देख्नुहुन्छ। हामी व्यवस्था पालन गरेर धर्मी हुँदैनौँ, हामी त्यसबाट छुटकारा पाइसक्यौँ, हामी त अनुग्रहमा छौँ, परमेश्वरमा भरोसा गर्छौँ। त्यस कारणले यहाँनिर एउटा पोइन्ट के हुन्छ भने त्यो कुरा पावलले तिमोथीलाई जिम्मा लगाउँछन्, त्यो के हो भनेदेखि अब नयाँ करारमा चाहिँ यो व्यवस्था कसरी लागू हुन्छ, यसलाई कसरी फिट गर्ने हो, यो कुरा एकदम गहिरो कुरा छ। किनभने हामीले बुझ्नु के पर्छ भने अब क्रिस्चियनहरूले चाहिँ 10 आज्ञा मान्नुपर्छ कि पर्दैन भन्ने एउटा प्रश्न हुन्छ। तर पावलको शिक्षाहरू देख्दाखेरि 10 आज्ञा मानेर हामी धर्मी हुनु नि सक्दैनौँ। तर कुरा के हुन्छ भने हामी 10 आज्ञा मान्ने कुराबाट त स्वतन्त्र पनि भइसकेका छौँ, हामीले नियमहरू पालन गर्ने कोसिस गरेर जिउनु पर्दैन, होइन? कतिचोटि क्रिस्चियन भइसकेका मान्छेहरू, हाम्रै क्रिस्चियनहरूको कुरा गर्छु, उनीहरूले अलिकति बुझ्दैन, बाइबल राम्रोसँग अनुग्रहको कुरा राम्रोसँग उद्धारको कुरा राम्रोसँग नबुझेको हुनाले के गर्छ भनेदेखि यहुदीहरू जस्तै उनीहरूले पनि हाम्रो जीवनमा हामीले पुरा गर्ने कतिवटा सिस्टमहरू, अब यो एउटा एउटा कुरा चाहिँ म भन्छु, त्यो फास्टिङ गर्ने कुराहरू, कतिजना मान्छेले के विचार गर्छ भने फास्टिङ गरेपछि अझै धर्मी हुन्छ, हुन्छ होला, तर तपाईँ र मैले गरेको कति पनि कुराले हाम्रो उद्धार र धार्मिकता आउँदैन। तपाईँ र मेरो धार्मिकता र उद्धार चाहिँ सोल्ली टोटल्ली येसुमा आधारित छ, सित्तैमा। अब यो कुरो चाहिँ बुझ्न मान्छेलाई कठिन छ। अब अर्को पोइन्ट के हुन्छ भनेदेखि त्यसो भएदेखि क्रिस्चियनले 10 आज्ञा पालन गर्नु पर्दैन, होइन, क्रिस्चियनको जीवनमा 10 आज्ञा पुरापुर पुरा हुन्छ, पुरापुर पालन हुन्छ, उनीहरूले केही पनि उल्लङ्घन गर्दैन। तर त्यो सिद्धान्त अर्कै किसिमले छ, कसरी क्रिस्चियनहरूको जीवनमा 10 आज्ञा मात्र होइन पुरा परमेश्वरको योजना परमेश्वरको इच्छा पुरा हुन्छ, त्यसको छुट्टै त्यो नै एउटा नयाँ जीवन पाएको क्रिस्चियन येशु ख्रिस्ट हामीमा महिमाको आशा भन्छ नि अङ्ग्रेजीमा ख्रिस्ट इन यु, भनेको चाहिँ एभ्रिथिङ सबै कुरा चाहिँ ख्रिस्ट हामीमा भएर चाहिँ सुरु हुन्छ। त्यसको मतलब बाइबलीय उद्धार के हुन्छ, येशुमा विश्वास। अनि धेरैचोटि आजका क्रिस्चियन विश्वासीहरू पहिला त आफ्नै जीवनमा, त्यसपछि हामीले जसलाई सिकाएर बप्तिस्मा दिन्छौँ उनीहरूको जीवनमा एउटा कुरा हामी सिकाउन पुरा हुँदैन, के हुँदैन भनेदेखि येशुलाई पछ्याउने भनेको चाहिँ पूर्ण रूपमा येशुलाई आफ्नो भरोसा सुम्पिने, अर्को कुरा चाहिँ उहाँलाई उहाँको प्रभुत्व स्वीकार्ने, येशुलाई हाम्रो जीवनमा राज्य गर्न दिने, हाम्रो राज्य चाहिँ बन्द हुन्छ त्यहाँ। त्यसैले स्वार्थ आफ्नो कोसिस र आफ्नो यो नै सबभन्दा ठुलो, त्यस कारणले कुनै पनि व्यक्ति क्रिस्चियन छ भने ऊभित्र चाहिँ पवित्र आत्माद्वारा ख्रिस्ट जिउनुहुन्छ, बाइबलमा धेरै पदहरू छन् यसको बारेमा। जब ख्रिस्ट तपाईँ र मेरो हृदयमा जिउनुहुन्छ तपाईँ र मैले क्रिस्चियन जीवन जिउन सक्छौँ। अनि त्यो क्रिस्चियन जीवनमा के हुन्छ, पूर्ण रूपमा परमेश्वरको व्यवस्था पुरा हुन्छ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौँ। अनि कसरी प्रेम गर्ने, येशु प्रभुको आज्ञा छ, त्यसपछि छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्छौँ, यो दुईवटा कुरामा चाहिँ सबै व्यवस्था पुरा हुन्छ भने छ नि त्यहाँ। तर त्यो पुरा कसरी हुन्छ, परमेश्वरलाई प्रेम कसरी गर्न सकिन्छ र छिमेकीलाई प्रेम कसरी गर्न सकिन्छ भनेको चाहिँ तपाईँ र ममा, म होइन कि ख्रिस्ट ममा जिउनु हुनु पऱ्यो। द्याट्स पावलले गलाती 2:20 भनेको कुरा त्यही हो, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। अनि यो पोइन्ट नै सबभन्दा बढी मान्छेले बुझ्दै बुझ्दैन, त्यही कारण कतिजना मान्छेहरू क्रिस्चियन भएको छन् तर उनीहरू संसारको सबभन्दा दुष्ट भन्दा नि दुष्ट कुरा गरिराखेको छ, किन उनीहरूको लक्ष्य बदल्या छैन। उनीहरूको लक्ष्य के, नम्बर 1 हुने, रुपियाँ पैसामा पढाइमा धनमा परिवारमा नम्बर 1 हुने, अनि त्यही खोजीमा कुदिरह हुन्छ। अनि त्यसमा कसैले बाधा दियो भने रिसाउँछ, बदमास गर्छ, फुटाउँछ, विद्रोह गर्छ। त्यो सबै वास्तवमा संसारको राज्य हो, तर बुझिए छैन क्या। त्यही कुरा म भन्छु, जब बाइबल मान्छेले बुझ्दैन नि, उनीहरूले सोचेको छ परमेश्वरको राज्यमा तर संसारकै मान्यता भ्यालुमा बसिराखेको छ। यो नै सबभन्दा ठुलो विडम्बना हो। आज हामीले त्यही कुरा सिक्छौँ, अलिकति तपाईँलाई मैले आजकोबाट सुरु गर्न चाहन्छु। अब आजको बल्ल आजको पाठ, आजको पाठमा तपाईँलाई म के भन्न चाहन्छु भने, विश्वासको रक्षा गर्ने जुन चाहिँ दुईटा कर्तव्य, अनि पहिलो चाहिँ मण्डलीको शुद्धताको शिक्षालाई, मण्डलीमा शुद्धता ल्याउने, पवित्रता ल्याउने। पवित्र भनेको चाहिँ एउटा माइन्ड भएको, एउटा लक्ष्य भएको, त्यो पवित्रता भन्छ। हामीले नेपालीमा पवित्र भनेको चाहिँ अपवित्र नभएको भन्छ, होइन, न मैलिएको, न बिटोलिएको, न धमिलिएको, न दाग लागेको, त्यस्तो सोच्छ नि पवित्र, होइन। तर खास त्यसको अर्थ चाहिँ के हुन्छ भने, सिङ्गल माइन्डेड भन्छ, एउटा उद्देश्यको लागि मात्रै अलग भएको। त्यो चाहिँ के उद्देश्य, परमेश्वरको सेवा, परमेश्वरको महिमा, त्यो चाहिँ पवित्रता हो, परमेश्वरको इच्छा। त्यही कारणले जो मान्छेले पवित्रतालाई पछ्याउँछ नि, त्यो मान्छेले स्वार्थ, अङ्ग्रेजीमा सेल्फ डिनायल भन्छ, फ्लेस भन्छ अङ्ग्रेजीमा एउटा शब्द छ, पाप स्वभाव, गलाती 5:19-21 कुराहरू छ नि, त्यसलाई संसार पनि भन्छ। सो दुईवटा सिस्टम मात्रै छ संसारमा। अहिले येशु प्रभुले संसारमा आएर स्वर्गको राज्य सुरु गर्नुभयो, परमेश्वरको राज्य, त्यो एउटा सिस्टम छ जुन चाहिँ परमेश्वरको वचन र पवित्र आत्मामा, जो येशु प्रभुको शिक्षामा सुरु हुन्छ, त्यही कुरा हामीले गरिराखेका छौँ। दोस्रो कुन हुन्छ, संसारिक। तर यहाँ कुरा तपाईँले प्रष्ट बुझ्नु के पर्छ भने नि, हामीले यसरी जान्नु पर्यो यो शिक्षालाई, कि कुन चाहिँ कुरा चाहिँ संसारिक हो भनेर पनि थाहा हुन्छ। जुन चाहिँ कुरो संसारिक छ त्यो मण्डलीमा आएपछि त्यो मान्छे क्रिस्चियन हुँदैन। तर हामीले भुल के गर्छौँ भने, त्यो सँगसँगै कुद्छौँ र हामी पनि क्रिस्चियन, त्यो पनि क्रिस्चियन, होइन। जो मान्छे गलत काम गर्छ नि, त्यो परमेश्वरको महिमा गर्दैन, पवित्र आत्माद्वारा जाँदैन। त्यही कारणले परमेश्वरको वचनमा क्रिस्चियन कस्तो हुन्छ भनेर जुन लेखेको छ, त्यो हाम्रो शक्तिमा जिउनु सक्दैनौँ नि। त्यो हाम्रो शक्तिमा नजिएर येसुको शक्तिमा जिउनलाई त हामी आफ्नो लागि त मर्नु पऱ्यो नि। येसुले के भन्नुहुन्छ, कोही मेरो चेला हुन चाहन्छ भने उसले दिनै आफैलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस बोकोस्, अनि मेरो पछि लागोस्। दिनै क्रुस बोक्ने भनेको के, त्यो जुन चाहिँ परमेश्वरको तरिकाको होइन, जुन चाहिँ धार्मिकताको होइन, जुन चाहिँ पवित्र होइन, जुन चाहिँ संसारिक हो, जुन चाहिँ स्वार्थी हो, जुन चाहिँ पाप स्वभावबाट आउँछ, त्यसको लागि मर्ने हो नि त। तर आज हामी धेरै क्रिस्चियनहरू के देख्छौँ, मरेको देख्दैनौँ नि। मन परेका मान्छेसँग रिसाएको छ, मन परेका मान्छेलाई विरोध गरेका छ, मन परेका मान्छेलाई फुटाउने काम गरेका छ, मन परेका मान्छेलाई एउटा पक्ष लगाएको छ, अर्को पक्ष लगाएको छ, आफू एउटा पक्ष कुजाएको छ। त्यस्तो मान्छे कहिले पनि परमेश्वरको आत्माको अगुवाई खोजिरहेको हुँदैन। यो कुरोमा हामी एकदम क्लियर हुनुपर्छ क्या, किनभने हामी पहिला परमेश्वरको राज्यमा हुनु पऱ्यो नि। मण्डली जाँदैमा, बप्तिस्मा लिँदैमा, बाइबल पढ्दैमा, त्यो प्रचार गर्दैमा, त्यसको बारेमा कुरा गर्दैमा कोही पनि मान्छे क्रिस्चियन हुँदैन। क्रिस्चियन हुनलाई के हुन्छ, येसुले तपाईँ र मेरो हृदयमा नयाँ नयाँ आत्मा दिनुहुन्छ, नयाँ हृदय दिनुहुन्छ। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। यो क्रिस्चियनिटी, यो विश्वास तपाईँ र मैले प्रचार गर्नु पऱ्यो। त्यसपछि कोही पनि फरक छैन, एउटै हो। हामी फरक फरक मान्छे देखिरहेछौँ, किनभनेदेखि उनीहरूले परमेश्वरको वचन राम्रोसँग बुझेको छैन। त्यसैले आज तपाईँलाई मैले यो विषय, होइन, तिमोथीलाई पावलको निर्देशन, अनि यहाँनिर मण्डलीको शुद्धताको शिक्षा, यो सेयर गर्दाखेरि कहिलेकाहीँ समस्या आउँछ, तपाईँले देख्नु भएको छ होला मेरो स्क्रिन। मण्डलीको शुद्धताको शिक्षालाई रक्षा गर्ने आज्ञा पावल तिमोथीलाई दिइराखेका छन्। अनि आज तपाईँ र म जो अगुवाको रूपमा मण्डलीमा छौँ, हाम्रो काम पनि त्यो हो नि त, मण्डलीको शुद्धताको शिक्षालाई रक्षा गर्ने, मान्छेहरूलाई सुधार्ने, अनि परमेश्वरको वचनको काम हो त्यो। अनि बाइबलमा परमेश्वरको वचनले के गर्छ भनेर पटक पटक लेखेको छ। हामीले धेरैचोटि परमेश्वरको वचनले चाहिँ शिक्षा दिन्छ, सुधार छ यस्तो भनेर हामीले तिमोथीको पदहरू पढ्ने गर्छौँ, होइन? अनि यहाँनिर विश्वासको रक्षा गर्ने, गार्ड योर फेथ हामीले। अनि आज चाहिँ हामीले योभन्दा अगाडि पहिलो तिमोथी एकको एकदेखि सातसम्म मात्रै हेरिरहेको थियो भनेदेखि आज तपाईँको बिचमा मैले 8 देखि 11 सम्मको पदहरू बताउन चाहन्छु। अनि यहाँनिर के भन्छ, आजको विषय भनेको चाहिँ व्यवस्थाको गलत प्रयोग, भनेको चाहिँ नियम पालन, होइन? दुई किसिमको मान्छेहरू हामीले हेर्छौँ, त्यो दुई किसिमको क्याटेगोरीमा धेरै किसिमको मान्छेहरू पर्छन् विशेष गरिकन। तर यो हेर्दै गर्दा व्यवस्थाको प्रयोग सही प्रकारले कसरी गर्ने भनेर तिमोथीलाई पावलले सिकाएको कुरा चाहिँ हामी हेर्छौँ। अब यो पहिला कुरा, एफिससको मण्डलीको सम्बन्धमा तपाईँलाई मैले कुरा गर्दै गर्दाखेरि, एफिससको मण्डली चाहिँ, एफिससको मण्डली एकदम धेरै परमेश्वरको वचनमा अनि धेरै त्यहाँ पुरै इस्टाब्लिस भइसकेको चर्च थियो। तपाईँले एफिससको मण्डली चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ प्रेरितको पुस्तकमा, एफिसीको पत्रमा, अथवा 7 चर्चहरूमध्ये पहिलो चाहिँ चर्च प्रकाशको पुस्तकमा। तपाईँलाई म एउटा पद, दुईवटा पद प्रकाशमा एफिससको मण्डलीको बारेमा जुन लेखेको छ, 2 अध्यायको 4 देखि 4 र 5, यहाँ यस्तो लेखेको छ, तिम्रा विरुद्धमा मसित यो कुरा छ। तपाईँले योभन्दा अगाडि पढ्नुभयो भने थुप्रै असल कुराहरू छन्, त्यसपछि पनि असल कुराहरू छन्। वास्तवमा एफिससका विश्वासीहरू झुट्टा शिक्षा, मान्छेहरू गलत कुरा सबै जाने थियो, उनीहरू सब कुरामा पोख्त थियो। तर तिम्रा विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागी दिएका छौ, यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदाम त्यसको ठाउँबाट हटाउने छु। भनाइको मतलब के हो भनेदेखि, एफिससको मण्डली यति सबै कुरामा थियो र पनि पहिलो प्रेम, भनेको मतलब चाहिँ क्रिस्चियन जीवन भनेको चाहिँ सम्बन्धको कुरा हो, अनि हाम्रो जीवनमा परमेश्वर चाहिँ एक नम्बरमा हुनु पर्यो, प्राथमिकतामा। हाम्रो सबै अरू कुरा, छोराछोरी, परिवार, श्रीमान श्रीमती, नातागोता, जागिर, पद, होइन, अब प्रधानमन्त्री मन्त्रीको पनि कुरा चलिरहेछ नि त आज, त्यो सबैभन्दा बढी के हुन्छ, परमेश्वरको महत्त्व हाम्रो हृदयमा हुनु पर्यो, उहाँको इच्छा नम्बर वान हुनु पर्यो। जे कुरा उहाँको वचन अनुसार, उहाँको इच्छा अनुसार छ, त्योभन्दा दाहिने बायाँ जानु भएन, त्यो कुरा बाइबलमा छ। त्यसैले एफिससको मण्डलीहरूले चाहिँ के गर्न थाल्यो भनेदेखि, सबै कुरा ठिक छ तर उनीहरूले नियम बढी पालन गर्यो, तर सम्बन्ध घटायो, प्रेम घटायो, परमेश्वरलाई दिने स्थान घटायो, उनीहरू आफैमा घमण्ड गर्न थाले। एउटा कुरा त त्यहाँनिर दुईवटा खालको मान्छे, त्यसको बारेमा हामी आज सरसर्ती हेर्नेछौँ। अनि तपाईँलाई म त्यो कुरा पहिला म एफिसीको यो पढ्न चाहन्छु, एफिसी के भन्छ, तिमोथी, पहिलो तिमोथी 1:8 देखि 11 जुन आज हेर्नेछौँ त्यसलाई म पढ्न चाहन्छु। यहाँ 8 पदमा यस्तो छ, हामी जान्दछौँ कि यदि कसैले उचित रूपले पालन गर्यो भने व्यवस्था असल छ। पहिलो कुरा, यहाँ व्यवस्थाको कुरा भइराखेको छ। मैले तपाईँलाई अघि के भनेको थिएँ, दोस्रो कर्तव्य तिमोथीलाई के थियो, व्यवस्थालाई सही प्रकारले कसरी चलाउने हाम्रो जीवनमा नयाँ नियमको मण्डलीमा, त्यो कुरा हामीले सिकिरहेछौँ। अनि यहाँनिर व्यवस्था असल छ भन्ने कुरा, सही प्रकारले चलायो भने, होइन, उचित रूपले चलायो भने व्यवस्था त असल छ, खराब होइन। अनि यहाँनिर अर्को 9 पदमा के छ, हामी यो पनि जान्दछौँ कि व्यवस्था असल मानिसको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूको निम्ति, भक्तिहीन पापीहरू, अपवित्र दूषितहरू, प्रीतिघातक मातृघातकहरूका निम्ति, होइन, ज्यानमाराहरूका निम्ति। यो मातृघातक बाबुआमालाई मार्नेहरू भन्ने शब्द खासमा अङ्ग्रेजी बाइबलबाट अनुवाद गर्यो भने, होइन, सो आमा बाउलाई हत्या गर्ने मार्ने अब त्यसको अर्थ कस्तो लाग्छ होइन? अपवित्र पवित्रको उल्टा हुन्छ। अपवित्र भनेको के हुन्छ? पवित्र भनेको सिङ्गल माइन्डेड भने मैले केवल परमेश्वरको इच्छा। जब त्यो आफ्नो इच्छा मिसायो नि त्यो अपवित्र भइहाल्यो। जब आफ्नो घमण्ड र स्वार्थ मिसायो नि, जब आफ्नो के भन्छ आफ्नो फाइदाको लागि काम गर्यो नि, त्यो पवित्र हुनु सक्दैन नि। अनि पापी भक्तिहीन होइन अनाज्ञाकारी परमेश्वरको वचनमा पूर्ण रूपमा आज्ञाकारी नभएको। अब यहाँ 10 पदमा व्यभिचारीका निम्ति, पुरुषगामीहरूको निम्ति, अपहरणकारीहरूको निम्ति, झुट्टा बोल्नेहरूको निम्ति, झुट्टा गवाही दिनेहरूको निम्ति र त्यस सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूको निम्ति हो। के व्यवस्था होइन? व्यवस्था चाहिँ जो खराब गर्छ त्यसको निम्ति, जो असल छ त्यसलाई त व्यवस्थाले केही गर्नै पर्दैन, उसले असलै गर्छ। उसको केवल के छ? परमेश्वरको इच्छा खोज्छ, परमेश्वरलाई प्रेम गर्छ। जसले परमेश्वरलाई साँचो प्रेम गर्छ उसले परमेश्वरको इच्छा भन्दा दाहिने बायाँ काहीँ पनि जाँदैन, यो सबै कुरा पुरा हुन्छ उसको जीवनमा। 11 पद, यो मलाई सुम्पिएका परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ। अर्को कुरो के भन्यो उसले? यहाँ 3टा कुरा भन्यो तपाईँलाई, म 3टा कुरा यसको बारेमा बताउन गइरहेको छु। अनि त्यो 3टा कुरा चाहिँ, पहिलो कुरा चाहिँ यहाँनिर आजको 3टा पोइन्ट, तर यो तेस्रो पोइन्ट चाहिँ मैले आज सिद्धाउन भ्याउँदिनँ। पहिलो पोइन्ट चाहिँ व्यवस्था असल छ होइन, पहिलो तिमीथि 1:8। दोस्रो पोइन्ट के छ? व्यवस्था अधार्मिक अधर्मीहरूको लागि हो, पापीहरू, दुष्ट, हामीले त्यो हेरौँ, व्यवस्था भङ्ग गर्नेहरू, आज्ञा पालन नगर्नेहरूको निम्ति, जुन चाहिँ 9 र 10 पदमा पहिलो तिमोथी 1 को। तेस्रो पोइन्ट चाहिँ व्यवस्था चाहिँ वास्तवमा सुसमाचार अनुरूप छ, अथवा सुसमाचार व्यवस्था अनुरूप छ, एउटै कुरा हुन्छ भनेर, अनि त्यसको बारेमा हामीले हेर्छौँ। त्यसैले तपाईँलाई सरसर्दी मैले हेर्दाखेरि सुरुवात चाहिँ व्यवस्थाको गलत प्रयोग, एफिसीको मण्डलीमा चाहिँ व्यवस्थालाई गलत प्रकारले प्रयोग गरिरहेको थियो। 2 किसिमको, एउटा किसिमको मान्छे चाहिँ अब परमेश्वरको छोराछोरी भन्ने बित्तिकै के हुन्छ? यहाँ रोमी 8:14 सबै जो परमेश्वरको आत्माले डोर्याएका हुन्छन् तिनीहरू नै परमेश्वरको सन्तान हुन्। अब परमेश्वरको छोराछोरी क्रिस्चियन भनेको त हरेक व्यक्ति त परमेश्वरको सन्तान हुन्। त परमेश्वरको सन्तान कस्तो हुन्छन्? आत्माले डोर्याएको हुन्छ। पवित्र आत्माले डोर्याएकोबाट दाहिने बायाँ लाग्ने मान्छे के हुन्छ? तपाईँले भजनसङ्ग्रह 1 अध्यायमा त्यही कुरा सिक्नुहुन्छ। उसले चाहिँ परमेश्वरको वचनअनुसार दिनरात परमेश्वरको बाटोमा हिँड्छ, अर्को तरिकामा जाँदैन होइन। तिनै परमेश्वरको सन्तान हुन्छन्। त्यसकारणले परमेश्वरको सन्तानमा के हुन्छ? व्यवस्था अनुसार परमेश्वरको सम्पूर्ण कुरा पूर्ण पनि हुन्छ। तर उसले त्यो कोसिस गरेर भन्दा नि उसले परमेश्वरमा गर्दछ। त्यसैले यहाँनिर हामी अहिले हेर्नेछौँ 2 किसिमको मान्छेको बारेमा। यहाँनिर पहिलो किसिमको मान्छे चाहिँ के छ भने तपाईँलाई मैले यही पढ्छु। वास्तवमा कुनै पनि समाज सही बाटो र परमेश्वरको राज्यको रूपमा हुन विश्वासीहरू सुसमाचारको शक्तिले पूर्ण बदलिएको र स्वर्गको राज्यको मूल्य मान्यताको आधारमा जिउने कुरा अति नै आवश्यक हुन्छ। तपाईँले बुझ्नुहुन्छ, संसारमा अहिलेको जुन भ्रष्ट, पाप, भ्रष्टाचार, अत्याचार, अनि अर्को कुरा मानिसहरू पापी मानिसहरू, दुष्ट मानिसहरू, हत्याहरू, अविश्वासीहरू, यो के भइहाल्छ? एउटा कुरा त समाजमा एकदमै ठुलो के भन्छ त्यसलाई अनियमता भइराखेको हुन्छ होइन। अर्को कुरो, सबभन्दा ठुलो कुरो के छ भने परमेश्वरको इच्छा अनुसार त गरेको छैन उनीहरू। उनीहरू परमेश्वरको क्रोधको भागीदार छ। तर ती सबै कुराको समाधान चाहिँ सुसमाचार हो। त्यही भनेछ, त्यो सुसमाचार भनेको चाहिँ परमेश्वरको राज्यमा विश्वासद्वारा स्वर्गको राज्यको मूल्य मान्यता। हामीले हिजोआज मत्ती 5 को पहाडी उपदेश पढिराखेका छौँ, अनि पहाडी उपदेशमा वास्तवमा 8 वटा त्यो धन्य भन्ने जो बिएटिट्युड भन्छ त्यो हेऱ्यो भनेदेखि कुनै पनि व्यक्ति परमेश्वरको अगाडि सही प्रकारले भरोसा गर्छ भने, विश्वास गर्छ भने, अङ्ग्रेजीमा एउटा शब्द चलाउँछ क्या, सेभिङ फेथ भन्छ, मुक्ति पाएको व्यक्ति जसले त्यस्तो विश्वास गरेको छ कि उसले मुक्ति पाएको छ, त्यो मान्छेको चाहिँ त्यो मत्तीको सुसमाचारमा 4 वटा पहिलो जुन चाहिँ त्यो बिएटिच्युड छ चारवटा, त्यो पूर्ण भएको हुन्छ, त्यो व्यक्तिले चाहिँ साँच्ची नै उसको उसले मुक्ति पाएको छ, त्यो हेर्न जरुरी छ। धेरैजना मान्छेहरूले चाहिँ के गर्छ भने यो पहाडी उपदेशलाई त यति स्ट्यान्डर्ड छ, कति मान्छेहरूको विचारमा चाहिँ हामी त सक्दैनौँ, सक्दैनौँ हामी, तर बाटो त त्यो मात्रै छ नि। यदि कुनै पनि व्यक्ति ख्रिस्टमा नयाँ गरी जन्मिएको हुन् भने उनीहरूको जीवनमा परमेश्वरको राज्यको मूल्यको आधारमा जिउने हुन्छ। उनीहरूको जीवन चाहिँ परमेश्वरको राज्यको मूल्य भनेको चाहिँ वचन अनुसार जिउँछन्, होइन, जसलाई पश्चातापको फल भनिन्छ, होइन, मान्छेहरूले पश्चातापको फल देखाउनु पर्यो। अनि मत्ती 7:20 प्रभु येशु आफैले के भन्नुहुन्छ, तिनीहरूलाई तिनीहरूको फलबाट चिनिन्छ। यो मैले कतिचोटि देखाइरहेको छु तपाईँलाई, मत्ती 7:20, यसरी तिनीहरूको फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्ने छौ, त्यो फलद्वारा, होइन, मान्छे कस्तो खालको छ भन्ने, जुन खालको व्यवहार उसले गर्छ त्यो चाहिँ उसको जीवनमा पवित्र आत्माको फल नै हो खासमा, होइन। त्यसकारण त्यो कुरो यहाँनिर हामी प्रष्ट देख्छौँ। त्यसैले तपाईँलाई एउटा कुरा म के भन्न लाग्छु भनेदेखि, यहाँनिर अब कुनै पनि ठाउँमा मण्डली, अब अमेरिकामा वास्तवमा हरेक सहरको हरेक कुनामा चाहिँ मण्डली भवन हुन्छ क्या। योभन्दा 50-60 वर्ष अगाडि चाहिँ अमेरिका एउटा क्रिस्चियन देश भनेर चिनिन्थ्यो, अनि प्रायः जसो 60-70-80% मान्छेहरू क्रिस्चियन थियो। अहिले कुनै कुनै स्टेटमा जसलाई बाइबल बेल्ट भन्छ त्यहाँ अलिकति बढी क्रिस्चियनहरू 20-25% होला। म जहाँ बस्छु त्यहाँ 5-6% पनि छैन, सबै मान्छेहरू अर्कै छ, ख्रिस्ट परमेश्वरको अस्तित्व चाहँदैन, परमेश्वरमा नास्तिक छन् कि चाहिँ के एकदम गोलमाल छ। तर मान्छेले चर्च देख्ने बित्तिकै के हुनुपर्ने, त्यो त्यो ठाउँ चाहिँ त्यो समाज चाहिँ एउटा भाइब्रेन्ट, होइन, एउटा आत्मिकी तवरले एउटा परिवर्तन भएको। अब एउटा कुरा गरौँ, योभन्दा 50-60-100 वर्ष अगाडि होला युरोपका कति देशहरू, स्विजरल्यान्ड, जर्मनी, अनि हामीले इतिहास पढ्छौँ फ्रान्स, अनि फ्रान्सहरूमा जर्मनीहरूमा त्यति धेरै परिवर्तन भएन, तर स्विजरल्यान्डबाट काउन्ट जिन्जिन्डोर जस्तो, जर्मनीबाट यो के अरे जोन काल्बिन, धेरै ठुल्ठुला परमेश्वरका जनहरू, थियोलोजियनहरू ती ठाउँहरूबाट हुर्के, त्यहाँबाट उत्पादन भए। तर बेलायतमा, युकेमा, युनाइटेड किङडममा सुरुमा सुसमाचारले त्यहाँको मण्डलीहरू यसरी परिवर्तन भयो, अनि त्यतिखेरको रिभोल्युसन जो हरेक देशमा आयो, कम्युनिजम आयो, विभिन्न किसिमको सोसियलिजम आयो, त्यहाँको शासन परिवर्तन भयो, बेलायतमा चाहिँ भएन, अहिले पनि त्यहाँ राजा नै बसिराखेको छ। त्यसको मुख्य एउटा इतिहासमा हेऱ्यो भने चाहिँ त्यहाँ चाहिँ समस्या कम थियो, जाँड खाने मान्छे कम थियो, भट्टीहरू कम थियो, किनभने रातारात मान्छेहरू पश्चाताप गरेर ती सबै कुरा फालेर परमेश्वरमा भरोसा गर्थे। त्यहाँ मण्डलीको वृद्धि र सुसमाचारको प्रभावले यति ठुलो प्रभाव पार्यो कि मान्छेहरू असल थिए, त्यहाँ अरू खालको कुराको पछि लागेनन्, होइन। अहिले यतिखेर नेपालकै कुरा गऱ्यो भने मान्छेहरू के नै भएको नेता जस्तो देखा पर्छ, कसैको नाम त नभनौँ, तर सुन्दै गयो भनेदेखि कति मूर्ख तिनीहरू भनेर देखिन्छ, किनभने उनीहरूले भनिराखेका कुराहरू न त त्यसको कुनै फेद छ, न थुप्पो छ, कुनै शिक्षा, कुनै इतिहास, कुनै सही कुरामा आधारित छैन। मैले अहिलेका अभियन्ताहरूको कुरा गरिराखेका छु, तर कतिजना मान्छेहरूले उनीहरूलाई हे वहाँ त कस्तो राम्रो भनेर विचार गर्छ। तर कुरा के हुन्छ भने नि, जब सुसमाचारबाट कसैले स्वतन्त्र पाउँछ र उसले छुटकारा पाउँछ र उसले परिवर्तन, उसको जीवन रूपान्तरण हुन्छ, उसको जीवनमा चाहिँ नयाँ कुरा हुन्छ, उसमा चाहिँ परिवर्तन हुन्छ, उसले जिउन थाल्दछ, उस सत्यताको पछि, धार्मिकताको पछि, येशु प्रभु आत्मामा उसमा रहनुहुन्छ, त्यो समाज एउटा रूपान्तरित समाज हुन्छ। अनि त्यो इतिहास चाहिँ युरोपको धेरै देशहरूमा छ, जस्तो रोमी साम्राज्यकै कुरा गर्दाखेरि येशु प्रभुको स्वर्गारोहणको केही समयपछि चेलाहरू ले मण्डलीहरू सुरु गरे, यताउता भयो, तर चेलाहरू मध्ये धेरै जस्तो सबै सतावटमा परे, उनीहरूले मृत्युदण्ड वरण गर्नु पर्यो, त्यति सजिलो समय त थिएन, त्यही रोमी साम्राज्यले उनीहरूलाई मार्यो। तर पछि गएर के भयो, रोमी साम्राज्यमा क्रुसको झन्डा गाडियो, मतलब त्यो देश, त्यो पुरै साम्राज्य चाहिँ क्रिस्चियन देश जस्तो भयो, हामीले इतिहासमा पढ्न सक्छौँ। त्यसको मुख्य कारण के थियो, क्रिस्चियनहरूको जीवन, उनीहरू प्रेममा, उनीहरू एकअर्कामा सम्बन्धमा, एक उनीहरू चिनिन्थे, उनीहरू चाहिँ एउटा ज्योति र नुनको काम गरिराखेको थिए, डाँडामा बसालिएको सहर, उनीहरूमा ख्रिस्ट जिउनु भएको कुरा मान्छेले नकार्न सक्दैन थियो। त्यसरी सबै परिवर्तन आयो। अब अहिले नेपालकै कुरा गऱ्यौँ भने चर्चहरू चाहिँ मसरुमिङ भन्छ, च्याउ उम्रेको जस्तो जहाँसुकै चर्चहरू स्थापित भइराखेको छ। तर त्यसको मतलब के हुनुपर्ने, देशमा धार्मिकता आउनुपर्ने, देशमा अत्याचार र यो जुन चाहिँ प्रकारको, होइन जस्तो चितवनमा कि कहाँ एउटा भर्खरको बच्चालाई माऱ्यो, होइन एउटा ना के भन्छ 9 12 13 वर्ष कि 9 10 वर्षको केटीलाई, होइन तपाईँले नाम पनि के भन्छ, होस्टेलमा मऱ्यो कि मारे थाहा छैन, तर यस्तो घटना कति भइरहेको हुन्छ। त्यो चाहिँ मरेको पनि हुनसक्छ, तर मारेको कुरा पनि कति धेरै छ, अत्याचार धेरै छ। तर एउटा हुनुपर्ने कुरा के हो, यति धेरै चर्च सुरु भएको ठाउँमा धार्मिकताको स्वभाव देख्नुपर्ने, मण्डलीले चाहिँ समाजलाई प्रभाव पार्नुपर्ने। तर यहाँ समस्या के छ थाहा छ तपाईँलाई, म यो किटेर भन्छु, ख्रिस्टमा विश्वास गरेर मण्डली सञ्चालन गर्ने क्रिस्चियन हुँ भन्ने व्यक्तिहरूमा के फरक छ, उनीहरू पनि तछाड मछाड गरिरहेछ, आफ्नो इच्छा नपुगेर फुटाउने, विरोध गर्ने, झुट्टा बोल्ने, अर्कालाई बदनाम गर्ने, आफू मै हुँ भन्ने, त्यो त त्यही शैतानकै काम हो। हो यो कुरालाई हामी चर्च भनिराखेका छौँ, यो कुरालाई हामी क्रिस्चियन भनिराखेका छौँ, सुसमाचारको शक्तिलाई विचारै गरेका छैनौँ। यो सबभन्दा ठुलो समस्या हो। अनि म यहाँ अमेरिकामा बसेर किन यो क्लास लिने काम गर्छु, किन प्रचार गर्ने काम गर्छु, म किन 6 6 महिनामा आउँछु, मेरो हृदयमा बलिराखेको कुरा चाहिँ मान्छेमा सुसमाचारबाट आएको परिवर्तनले मान्छे नयाँ हुनुपर्छ, उसमा ख्रिस्ट देखिनुपर्छ, उसको ख्रिस्टको स्वभाव देखिनुपर्छ, धार्मिकताको कुरा देखिनुपर्छ। जुन ठाउँमा, जुन सहरमा, जुन देशमा मण्डली धार्मिकतामा जिउँछ, त्यो देशमा धार्मिकता बढेर जान्छ, मण्डलीले त्यसलाई प्रभाव पार्न सक्नुपर्छ, ज्योति जस्तै, नुन जस्तै, होइन? त्यही कारण हामीले गर्नै भएको छैन, गरिसकेका छैन। त्यस कारणले यहाँनिर रोमको के भन्छ, यो एफिसीको मण्डलीमा पनि त्यस्तो समस्या थियो। त्यसैले किनभनेदेखि उनीहरू भ्रष्टतामा नै थिए, दुई किसिमको समस्यामा थिए। मानिसहरू ख्रिस्चियन भएको दावी गरे, तर ख्रिस्टको मूल्य मान्यतालाई चाहिँ कहिल्यै अपनाएका थिएनन्। उनीहरू मण्डलीका अगुवा भए, तर उनीहरू प्राय आत्मामा मृत, संसारिक, शारीरिक स्वभावको, आफ्नै स्वार्थ पुरा गर्ने। त्यसैले यहाँ एउटा कुरा खिचिएर तपाईँलाई मैले के थाहा पाउनुपर्छ भने नि, बाइबलमा जुन कुरो क्लियर भनेको छ, झुट्टा बोल्नु, घमण्ड गर्नु, विरोध गर्नु, गनगन गर्नु, व्यभिचार गर्नु, लोभ गर्नु, ईर्ष्या डाहा गर्नु, विद्रोह ल्याउनु, झगडा निकाल्नु, सबै गलाती 5:19-21कै कुरा हो नि त। तर व्याप्त त्यो कुरा मान्छेको जीवनमा शासन गरिरहेको हामी देख्छौँ, र पनि हामीलाई केही अप्ठ्यारो लाग्दैन, किनभने हामीलाई हाम्रो त्यो यो समझ नै खुल्या छैन, त्यस्तो लाग्छ मलाई। त्यही कारणले तिमोथीको पत्रमा हामीले देख्छौँ कसरी पावलले तिमोथीलाई मण्डलीका मानिसहरूलाई सही बाटो देखाउनलाई, होइन, यो शिक्षा दिइराखेका छन्। कति मानिसहरू एफिससमा त्यस्तै, आज तपाईँ र मेरो बिचमा पनि त्यही खालको मान्छेहरू हामी देख्दछौँ। अनि तपाईँलाई म यहाँनिर एउटा कुरा पढ्न चाहन्छु। मान्छेहरू दुईवटा समस्यामा थिए, एउटा समस्या चाहिँ, दुई किसिमको समस्या मण्डलीमा, दुई किसिमको मान्छे छन्, होइन? एउटा समस्या चाहिँ अब जसले आफैलाई बुद्धिमान छु, पढेको छु भनेर विचार गर्छ, है, उनीहरू चाहिँ तर्क गर्छन्, तर उनीहरूको तर्क चाहिँ कुनै बाइबलको स्रोत र सही ओरिजिनबाट आउँदैन, हामीले त्यही हेरिरहेछौँ नि, बाठौँ भन्छन् नि, होइन? अर्को, धर्मशास्त्रको अनुसरण गर्नुको सट्टा तिनीहरूले आफूलाई संसारिक दर्शन तर्कहरूमा समर्पण गरेका हुन्छन्, संसारिक दर्शन, फिलोसफी, जब संसारको, त्यही कारणले बाइबलको कुरा र संसारिक विद्याको कुरा टोटली फरक छ। यो कुरा हामीले जहिले पनि बाइबलको आँखाबाट सबै कुरा हेर्नुपर्छ। मैले कमसेकम मेरो जीवनमा यति तालिम र यो बाइबल स्कुलहरू पढेको छु कि मलाई यतिसम्म चाहिँ इनाफ छ कि म परमेश्वरको वचनलाई गलत भइरहेछ कि ठिक भइरहेछ त्यो थाहा पाउन सक्छु। हामी सबैलाई त्यो थाहा पाउन सक्नु पर्यो। आफूलाई सांसारिक दर्शन र तर्कहरूमा समर्पण गर्ने व्यक्तिहरू धेरै हुन्छन् मण्डलीमा, किन उनीहरू आफैलाई घमण्डी पनि हुन्छन् उनीहरू, किनभने उनीहरू त सिपालु हुन्छन्। अनि उनीहरूले जहिले पनि उनीहरूको लक्ष्य नै संसारमा के हुन्छ, आफ्नो पद। धेरै जस्तो मान्छे के हुन्छ, कसरी म सही ठाउँमा पुग्ने, सही ठाउँ भनेको चाहिँ नाम कमाउने ठाउँमा पुग्ने होइन, अनि संसारिक लक्ष्य, संसारिक धर्म कर्म, संसारिक सम्झौता। कतिचोटि बाइबलमा क्लियर भनेको भए तापनि मान्छेहरू रिसाउँछ भनेर संसारको मान्छेहरूसँग मिल्ने, त्यसैले त्यो एउटा खालको त्यो छ संसारिक कुरा र संसारिक बुद्धि र फिलोसफीलाई लाने। अर्को खालको कुरा के छ, यहुदीहरूले एफिसीमा त्यस्तै गर्थे, विभिन्न किसिमको नियम, अनि अहिले पनि के छ भने त्यसलाई चाहिँ अङ्ग्रेजीमा लिगलिस्टिक भन्छ। उनीहरूमा आत्मा छैन, उनीहरूमा सम्बन्ध छैन, उनीहरूमा प्रेम छैन, तर उनीहरू नियम पालन गर्छ कडा। अनि जब कोही कोही मान्छेहरू कस्तो हुन्छ भने कडा देखेपछि यो चाहिँ ठिक छ, तर त्यो भित्र जीवन छ कि छैन, त्यसमा परमेश्वरको इच्छा छ कि छैन त्यहाँ, किनभने कडा हुन्छ वचन तर प्रेम हुन्छ नि, क्षमा हुन्छ नि, के भन्छ कृपा हुन्छ नि, मर्सी हुन्छ नि, अनुग्रह हुन्छ नि, मान्छेलाई क्षमा दि, किन हामी पर्फेक्ट छैनौँ, हरेक मान्छेले गल्ती गर्छ नि, मान्छेलाई सुध्रिने मौका दिनुपर्छ होइन। यो कुरामा मान्छेहरू कमजोरी छन्, त्यसकारणले यो दुईटा विषय, लिगलिस्टिक कुरा अनि यो दुईटा विषय चाहिँ संसारमा हामीले यो दुईटा कुराहरू देख्छौँ। त्यसकारणले तपाईँलाई मैले भनेको थिएँ व्यवस्थाको सही प्रयोग हुनलाई चाहिँ नयाँ नियममा व्यवस्था कसरी लागू गर्ने भन्ने बारेमा चाहिँ यहाँ तिमोथीलाई पावलले सिकाउँछन्। अनि तपाईँलाई मैले यो तिनवटा पोइन्ट अघि भनिराखेको थिएँ, व्यवस्था असल छ र पहिलो तिमोथी 1:8 चाहिँ त्यो कुरा हामी देख्दछौँ, अनि यहाँनिर तपाईँलाई 1:8 यहाँ हेर्दा हामी जान्दछौँ कि यदि कसैले उचित रूपले पालन गर्यो भने व्यवस्था असल छ, व्यवस्थाले कहिले पनि खराबी गर्दैन, क्रिस्चियनले व्यवस्था उल्लङ्घन पनि गर्दैन, तर नियम 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 भन्ने भन्दा पनि परमेश्वरमा आधारित, भरोसामा आधारित समर्पित जीवन अर्को कुरा छ, नम्रताको कुरा अर्को छ। त्यसकारणले दोस्रो पोइन्ट चाहिँ व्यवस्था धार्मिकताको लागि हो, अधर्मीहरूको लागि, नियम भङ्ग गर्नेहरूको लागि, पाप गर्नेहरूको लागि, त्यो कुराहरू चाहिँ हामीले 9 र 10 प्रष्ट हामी देख्छौँ। तपाईँलाई 9 र 10 अघि पनि पढेँ, अहिले पनि पढ्छौँ। हामी यो पनि जान्दछौँ कि व्यवस्था असल मानिसहरूको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू, अनाज्ञाकारीहरूका निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक मातृघातकहरूको निम्ति, ज्यानमाराहरूको निम्ति हो, जो चाहिँ गलत काम गर्छ। किनभने नियमहरू जहिले पनि खराब गर्नेहरूको लागि हुन्छ नि, असल गर्नेलाई त नियम लगाइराख्नै परेन, बार कसलाई लगाइन्छ, जो त्यो त्यो कुरा जो चाहिँ बार नाघेर जान खोज्छ उसको लागि लगाइन्छ नि होइन। अनि 10 चाहिँ हामीले हेरिराखेको थियौँ व्यवस्था सुसमाचार अनुसारकै छ, 10 के 10 पदमा पनि त्यही खराब गर्नेहरूकै कुरा छ, व्यभिचारीहरूको निम्ति, दूषित पुरुषगामीहरूको निम्ति, अपहरणकारीहरूको निम्ति, किडन्याप गर्ने हो त्यो चाहिँ, झुटा बोल्नेहरूको निम्ति, झुटा गवाही दिनेहरूको निम्ति, र सत्य सिद्धान्तका विरुद्धमा भएकाहरू, त्यस्तै कुराहरूको निम्ति चाहिँ व्यवस्था दिएको हो होइन। अनि अर्को चाहिँ तेस्रो पोइन्ट चाहिँ यो सुसमाचार मुताबिक छ, यो मलाई सुम्पिएको परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ। अनि वास्तवमा पावलले यो सुसमाचारको बारेमा यति महत्त्व दिएर भन्छन् परम धन्य, अनि एउटा पद म तपाईँलाई पढ्न चाहन्छु, अनि मलाई सुम्पिएको, पावललाई परमेश्वरले यो सुसमाचार सुम्पिनु भयो परमेश्वरले होइन, उसले यसको बारेमा, अनि तपाईँलाई मैले अस्ति पनि पढेँ होला सायद होइन, कहिलेकाहीँ धेरै पढ्छु। अनि यो चाहिँ Ephesians 3:8 पावलले के भन्छ, सबै सन्तहरूमा म अत्यन्त तुच्छ भए तापनि ख्रिस्टको अगम्य सम्पत्तिको सुसमाचार अन्य जातिहरूलाई प्रचार गरौँ भनेर मलाई यो अनुग्रह दियो। अगम्य परमेश्वर, सर्वशक्तिमान महान परमेश्वरले यो महिमित सुसमाचार अन्य जातिहरूलाई प्रचार गर्न मलाई दियो। अनि यस कारणले पावल चाहिँ सुसमाचार प्रचारको निम्ति यति समर्पित थिए कि उनले प्रचार नगरी सक्दै सक्दैन थिए। अनि पावलको जीवनमा मृत्यु, नेल, जेल, पिटाइ, भोक, विरोध केही मतलब थिएन। उनले परमेश्वरको लागि सुसमाचार, मानिसहरूको आत्मा बचाउने काममा। त्यही कारणले कहिलेकाहीँ हाम्रो जीवनमा होइन, हामीले त त्यस्तो दुःख त भोग्नु पर्दैन, र पनि हामीले सजिलैसँग पनि विश्वास नगरेहरूलाई सुसमाचार सुनाउने जोस नहुँदाखेरि चाहिँ त्यो एउटा दुःखलाग्दो कुरा हो, र एउटा हुनसक्छ हामीले राम्रोसँग परमेश्वरको बारेमा नजानेको कुरा पनि हुनसक्छ, होइन? त्यस कारण अब सरसर्ती म यहाँनिर दुईवटा पोइन्टको बारेमा भन्न चाहन्छु। कसरी परमेश्वरको पुरानो नियमको व्यवस्था जो मोसाद्वारा दिए कि नयाँ नियमको मण्डलीमा कसरी लागू हुन्छ भन्ने कुराको बारेमा, अनि यहाँ तिमोथीद्वारा पावलले तिमोथीलाई भनेको कुरा हामी हेर्छौँ। मण्डली र मण्डली सम्प्रदाय आफैलाई संसारिक सिद्धान्त, तर्क, लक्ष्य र रीतिमा त्यो पवित्र वचनको आधारमा आफैलाई समर्पण गरेका थिएनन्। त्यो एउटा समस्या थियो पहिलो कुरा, होइन? त्यस कारणले व्यवस्था चाहिँ परमेश्वरको वचन अनुसार कसरी हाम्रो जीवनमा पुरा हुन्छ त्यो कुरो सिकाउनलाई यहाँनिर तिमोथीमा यो परमेश्वरको वचन हामी देख्दछौँ। मण्डलीको इतिहासमा हामी त्यस्ता क्रिस्चियनहरूको बारेमा पढ्न सक्छौँ जसले अब परमेश्वरमा पक्का समर्पित मान्छेले भनेका कुराहरू, होइन? विलियम केरी भन्नेको मलाई एउटा कुरा थाहा छ, उनले के भन्थे अरे, एटेम्प्ट ग्रेट थिङ्स फर गड, एक्सपेक्ट ग्रेट थिङ्स फ्रम गड। उनको जीवनमा चाहिँ परमेश्वरको निम्ति महान कुरा कोसिस गर्ने र परमेश्वरबाट महान कुराको चाहना गर्ने, त्योभन्दा अर्को दाहिने बायाँ कुरा थिएन, होइन? हर्सन टेलरले आफ्नो जीवन सबै सुम्पिएर चाहिँ परमेश्वरले जुन ठाउँमा चिनमा उसलाई पठाउनु भयो उसको जीवनी हामीले बायोग्राफी पढ्यौँ भने कति दुःख सहेर अनि उनले त्यहाँ परमेश्वरको काम गरे, तर हर्सन टेलरद्वारा विश्वास को पिता भनेर भनिन्छ उसलाई पनि, अनि उसले कति धेरै ठुलो काम चिनमा गरेको थिए। मण्डली बिस्तारै संसारिक सिद्धान्ततिर त्यो ड्रिफ्ट भन्छ नि, त्यो बरालिँदै गएको। यदि हामीले परमेश्वरको वचनलाई र परमेश्वरमा जुन जिउने कुरालाई चाहिँ सही प्रकारले नराखेर संसारिक कुराहरूको पछि लाग्यो भने मण्डली संसारिक कुरामा जान्छ, होइन? यो पहिलो पोइन्ट अघि मैले भनेको थिएँ नि, मण्डलीका मानिसहरू चाहिँ संसारको फिलोसफीमा, संसारको सिद्धान्तमा, संसारको बुद्धिमा लाग्न थाल्छ। परमेश्वरको वचनलाई सही प्रकारले प्रचार गर्ने पनि होइन, विश्वास गर्ने पनि होइन, त्यसलाई बुझ्ने पनि होइन, त्यो अनुसार जिउने पनि होइन। त्यो खालको छ भनेदेखि मण्डली चाहिँ जहाँ चाहिँ वचनलाई वचनको रूपमा, पवित्र वचनको रूपमा, मुख्य अधिकारको रूपमा लिँदैन, त्यो ठाउँमा सबै कुराहरू फितलो हुँदै जान्छ, त्यहाँ जीवन हुँदैन, त्यो कुरा हामीले देख्छौँ। अनि एपिसीको मण्डलीमा चाहिँ दुईवटा किसिमको थियो, एउटा चाहिँ मानिसहरू परमेश्वरको वचनमा समर्पित नभएर संसारिक फिलोसफीतिर लागेका थिए, अनि दन्ते कथाको कुरा के भनिन्छ नि, अर्को खालको मान्छेहरू चाहिँ परमेश्वरसँग जो आत्माको सम्बन्धमा जिउनेको साटो आफ्नो कोसिसमा लिगलिजम, खालि नियमहरूको पालन गर्ने कुरामा र पालन गर्ने, अब यस्तो नियम पालन गर्ने मान्छे चाहिँ के हुन्छ, म चाहिँ अरूभन्दा राम्रो, यस्तो खालको घमण्डको कुराहरू पनि सुरु हुन्छ, होइन? परमेश्वरको राज्यको मूल्य मान्यता केवल पवित्र वचनको पालन र पवित्र आत्माको नियन्त्रण र अगुवाईमा मात्र सम्भव छ। यस कारणले त्यो कुरा कम हुने बित्तिकै, होइन, पवित्र आत्माको शक्तिमा आफ्नो व्यक्तिगत स्वार्थलाई क्रुसमा टाँगेर केवल पिताको इच्छालाई आफ्नो लक्ष्य बनाउने कुरा जब हुन्छ त्यहाँ परमेश्वरको राज्यको मूल्य मान्यतामा जिउने कुरा हुन्छ। त्यो भनेको चाहिँ ख्रिस्टमा जिउने कुरा हो, अनि त्यो मात्रै एउटा तरिका हो जसद्वारा चाहिँ हामीले परमेश्वरको राज्यको शक्तिमा, परमेश्वरको परिवर्तन, परमेश्वरको शक्तिमा भएको परिवर्तन देख्न सक्छौँ। त्यो खालको समाजमा चाहिँ ज्योति को रूपमा एउटा डाँडामा बसालिएको सहर जस्तै क्रिस्चियनहरू हुनसक्छन्। त्यसैले परमेश्वरको वचनलाई सर्वोच्च अधिकार मानेर हाम्रो जीवनमा हामीले जिउनुपर्छ, हाम्रो छोराछोरीलाई हुर्काउने कुरादेखि लिएर हरेक कुरामा हामीले त्यही कुरालाई महत्त्व दिनुपर्छ, होइन? त्यसैले पवित्र आत्माबाट डोर्याएकाहरू नै परमेश्वरको सन्तान कहलाइने छन् भनेर हामीले भर्खरै रोमी 8:14 हेरेको थियौँ। अनि यो चाहिँ पहिलो चाहिँ त्यो परमेश्वरको वचन भन्दा फरक गर्ने व्यक्तिहरूको कारणले समस्या। दोस्रो समस्या के थियो भनेदेखि, अब दोस्रो समस्या चाहिँ मण्डली, त्यो पहिलाको भन्दा विपरीत, यो दोस्रो समस्या चाहिँ नियमहरू पालन गर्ने, सबै किसिमको कष्टहरू गर्ने, तर मृत आत्मामा चाहिँ मृत। अनि वास्तवमा एफिसीको मण्डलीको सबभन्दा ठुलो समस्या यही थियो। शक्तिशाली विश्वासको बदला आफ्नो शक्तिमा र नियम पालन गर्ने कुरामा लिगलिजममा अर्थोडक्सी भन्छ। अर्थोडक्सी भनेको चाहिँ पुराना कुराहरूमा बढी जोड दिने, होइन? कहिलेकाहीँ चाहिँ कोही कोही मान्छेलाई चाहिँ ओहो त्यो फलानु चाहिँ यस्तो राम्रो भन्छ, तर परमेश्वरको वचनले चाहिँ प्रेम र नम्रता पनि सिकाउँछ, मान्छेलाई क्षमा दिन पनि सिकाउँछ, धीरज हुन पनि सिकाउँछ। त्यो धीरजको कुराहरू चाहिँ हराउँछ। अनि त्यसैले कठोरता मात्रै मुख्य कुरा होइन, परमेश्वरको नियम ठिक मान्नुपर्छ, तर परमेश्वरको प्रेम पनि मान्नुपर्छ, होइन? हामीले येशु प्रभुले जुन जुन व्यक्ति पापमा पक्रिएका व्यक्तिहरूको बिचमा जब उहाँ देखा पर्नुभयो, होइन, एउटा हामीलाई थाहा छ नि, अस्तिको हप्ता मैले कुरा गरेको थिएँ, त्यो व्यभिचारमा पक्रिएको स्त्री, येशु प्रभुले के गर्नुभयो? दया देखाउनु, होइन, अनि क्षमा दिनुभयो। तर कठोरता मात्रै मुख्य कुरा होइन, पवित्र आत्माको शक्तिको कामलाई जब हामी स्वीकार्छौँ, हामीमा के भन्छ त्यसलाई भनेदेखि, हामीमा चाहिँ हाम्रो आफ्नो शक्तिमा आफ्नो घमण्डमा भरोसा गर्ने कुरा चाहिँ जान्छ, होइन? धार्मिकताको जीवन चाहिँ हाम्रो आफ्नो शक्तिमा सम्भवै छैन। वास्तवमा यस्ताहरूलाई पावलले 2 तिमोथी 3:5, तपाईँलाई 2 तिमोथीको 1 नै म पढ्न चाहन्छु, खास गरिकन 5 पद हो मैले पढ्ने, भक्तिको भेषाइ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यस्ता मानिसहरूबाट अलग बस। यस्तो खालको मानिस चाहिँ अर्को, भक्तिको भेष लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने। अब 1 पदमा चाहिँ के छ, यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दो समय आउने छन्, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी हट्टी, अरूको बदनाम गर्ने, आफ्ना आमा बाबुको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र हो। तपाईँले कतिचोटि क्रिस्चियनहरूको जीवनमा यो देख्नुहुन्छ? छर्लङ्गै। अनि हामी पनि त्यही गर्न थाल्छौँ, हामी चिन्दैनौँ कि यो चाहिँ परमेश्वरबाट होइन। 3 पद, स्वाभाविक प्रेम रहितका, खुसी पार्न नसकिने, जति गरे पनि खुसी नहुने, अरूको बतख्वाइ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने। 4 पद, विश्वासघाती, उत्ताउला, अहंकारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, अनि भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुन्छन्, यस्ता मानिसहरूबाट अलग बस्नुपर्छ, यस्ता मानिसहरूबाट अलग बस्नुपर्छ। त्यसकारणले यो कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ। त्यसैले नियम मात्रै पालन गरेर हुँदैन, तर मान्छेमा जीवन छ भनेदेखि, सम्बन्ध छ भनेदेखि त्यहाँ नम्रता, होइन? येशु प्रभुले के भन्नुभयो, म चाहिँ विनम्र र कोमल हृदयको छु, होइन? कुनै पनि व्यक्ति ख्रिस्टमा छ भने ऊ के हुन्छ? विनम्र र कोमल हृदय, क्षमाशील, धीरज, सहनशील, मान्छेप्रति कृपा गर्ने, कृपालु। कोही मान्छे खराब गर्ला, कोही मान्छेले राम्रोसँग गर्न नसक्ला, तर उसलाई कृपा गर्न सक्नु पऱ्यो, उसलाई क्षमा दिन सक्नु पऱ्यो, उसलाई सुधार्न सक्नु पऱ्यो, किन हामी पनि एक दिन त्यस्तै थियौँ नि, होइन? उनीहरू एकदम धर्मी भएको देखाउनु खोज्छन्, तर उनीहरू परमेश्वरको शक्तिमा जिउनको बदला एकदम कडा नियम पालन गर्ने कुरामा लागि परेको हुन्छन्, होइन? अनि एफिसीको मण्डलीमा यो समस्या चाहिँ टड्काएर थियो। त्यही कारणले पावलले चाहिँ तिमोथीलाई यो शिक्षा दिइराखेका छन्। पावलले ती व्यक्तिहरूको सुधारको निम्ति तिमोथीलाई यो कुराहरू के अरे एफिससमा बस्न पठाउँछन्। त्यस्ता खालका व्यक्तिहरूलाई सुधार गरेर परमेश्वरमा उनीहरू अब फेरि जागरुक हुन्, जुनहरू पुरानो नियमको व्यवस्था पालन गर्न एकदम कडा थिए, होइन? वास्तवमा यहुदीहरू कस्ता थिए होला, अनि कतिचोटि क्रिस्चियनहरू हिन्दू जस्तै हामी अहिले पनि देख्छौँ। त्यसको मतलब असल क्रिस्चियनले चाहिँ नियम उल्लङ्घन गर्छ होइन, तर उसले परमेश्वरमा भरोसा गर्छ, परमेश्वरको महिमा खोज्छ, मानिसलाई प्रेम गर्छ, मानिसप्रति कृपालु र दयालु हुन्छ। त्यसैले पावलले पहिलो तिमोथी 1:8-11 यस्तालाई कसरी समाधान गर्ने कुरा लेखेका छन्, होइन? पुरानो व्यवस्थालाई मण्डली लाई चाहिँ मण्डलीमा क्रिस्चियनले कसरी प्रयोग गर्ने भन्ने कुराहरूको बारेमा एउटा सिद्धान्त, अनि तपाईँलाई मैले वास्तवमा व्यवस्थाको बारेमा के यहाँनिर हामीले पहिलो तिमोथी 1:8-11 हेऱ्यौँ भने व्यवस्था असल छ। यो चाहिँ खालि गलत काम गर्नेहरूको लागि मात्रै हो, असलहरूको लागि होइन, किन असलहरू व्यवस्था उनीहरूको जीवनमा उसै पालन भइराखेकै हुन्छ, होइन? अनि अर्को कुरो चाहिँ यो परमेश्वरको सुसमाचार अनुरूपको छ, अनि विश्वासद्वारा व्यवस्थाबाट छुटकाराको कुरा गर्दै गर्दाखेरि, होइन, किनभने हामीले धेरै जस्तो पावलको कुरा सिक्दाखेरि चाहिँ अब व्यवस्थाकै अधीनमा हामी छैनौँ भन्ने कुराहरू हामीले सिकिराखेको हुन्छौँ, होइन? अनि त्यो कुरा गर्दै गर्दा हामीले के बुझ्नुपर्छ भने 10 आज्ञा परमेश्वरले आफ्नो हातबाट लेख्नु भएको थियो, मैले अघि सुरुमा भने, होइन, ढुङ्गाको पाटीमा 10 आज्ञाले परमेश्वरको स्वभाव र पवित्रता र उहाँको चरित्र प्रकट गर्छ। जब 10 आज्ञा देख्छौँ परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा हुन्छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ भन्ने कुरा थाहा हुन्छ। यहाँ एउटा भिन्नता कति छ भनेदेखि त्यो 10 आज्ञा पालन गर्न चाहिँ तपाईँ र मेरो शक्तिमा छैन, त्यस कारण हामीले परमेश्वरलाई अँगाल्नुपर्छ, परमेश्वरको लागि जिउनुपर्छ, उहाँमा समर्पित हुनुपर्छ, उहाँद्वारा भएर जिउनुपर्छ, हामी आफै सक्दैनौँ, होइन? त्यो सबभन्दा मुख्य कुरा चाहिँ त्यो परमेश्वरको स्वभाव, अनि यसैमा परमेश्वरको धार्मिकता र मानिसले कसरी परमेश्वरको इच्छा अनुसार जिउने भन्ने कुरा चाहिँ व्यवस्थाद्वारा प्रकट गरिएको छ, परमेश्वरको इच्छा प्रकट गरिएको छ। मानिसहरू जसले 10 आज्ञा सुनेकै छैनन् उनीहरूको हृदयमा पनि विवेक भन्छ, कन्सेन्स भन्छ, होइन? परमेश्वरले 10 आज्ञा लेखिदिनु भएको छ, वास्तवमा बाइबलमा त्यो कुरो पनि हामी देख्छौँ। पावलले रोमी दुईको 14-15 तपाईँले हेर्नुभयो भने के लेखेको छ, उनीहरूले परमेश्वरको वचन सुनेको छैन, दशांश पनि जानेको छैन, अन्य जातिहरू उनीहरूको हृदयमा पनि परमेश्वरले 10 आज्ञा लेखिदिनु भएको छ, किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावैले व्यवस्था अनुसारका काम गर्छन् भने तिनीहरूले व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्। अनि यहाँनिर व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन् र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ र तिनीहरूको विचारहरूले कहिले तिनीहरूलाई दोस्याउँछन् र कहिले समर्थन गर्छन्। विवेक जो मान्छेको हुन्छ नि त्यसमा परमेश्वरको व्यवस्था छ। अनि सिएस लुइस भन्नेले त्यसको बारेमा मेरे क्रिस्चियनिटी भन्नेमा पुरा तर्क गरेर लेखेको छ, हरेक मान्छेमा जुन चाहिँ कन्सेन्स विवेक छ त्यो कहाँबाट आयो भनेर, होइन? परमेश्वरले मान्छेलाई लेखिदिनु भएको छ। अब हत्या गर्ने, अरूलाई अत्याचार गर्ने, चोर्ने, अरूसँग ठग्ने, हरेक पोइन्टमा उसलाई त्यसले दोष लगाइरहेको हुन्छ, किन हरेक व्यक्तिलाई थाहा छ। यहाँ कुरा त के छ भनेदेखि उसले आफ्नो इच्छा बढी चाहन्छ कि परमेश्वरको, होइन? त्यसैले पावलले रोमी 7:6 भनेको कुरा हामी व्यवस्थाको अधीनमा नभई आत्माको अधीनमा छौँ अहिले चाहिँ भन्ने कुरा चाहिँ, तर यो सबै कुरा छ त विवेक भए पनि मान्छेले त्यस अनुसार गर्नु सकेन, त्यसैले हामी अब व्यवस्था पालन गर्ने हो भने चाहिँ हामी पवित्र आत्माको अधीनमा हुनु पर्यो, येशु प्रभुलाई प्रभु मान्नु पर्यो, उहाँको राज्य उहाँको शासन हाम्रो जीवनमा आउनु पर्यो, त्यो परमेश्वरको राज्य हो। रोमी 7:6 के छ, हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखी मरेर हामी अब त्यसै गरी त्यसदेखि मुक्त भएका छौँ र हामी पुरानो लिखित विधानको अधीनमा होइन तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्छौँ। अब यो पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दाखेरि परमेश्वरको आज्ञा र व्यवस्था पुरै पुरा हुन्छ, तर हामीले त्यो व्यवस्था गर्ने र पुरा गर्ने होइन, हामीले त परमेश्वरको आत्मामा, यो त सम्बन्धको कुरा आयो, रिलेसनसिप, त्यसैले हामीले पूर्ण रूपमा परमेश्वरलाई चाहनु पर्यो, होइन? मतलब क्रिस्चियनले व्यवस्था पालन नगर्ने भन्ने होइन, तर आत्माको शक्तिमा जिउँदाखेरि व्यवस्था पालन हुन्छ। त्यसकारणले येशु प्रभुले मत्ती 5:17-18-19 के भन्नुभएको छ, मत्ती 5:17-18-19 व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न आएको भन्ने नसम्झ, म ती रद्द गर्न होइन तर पुरा गर्न आए। येशु प्रभुले के भन्नुभयो, व्यवस्था त पुरा गर्न आए भन्नुभयो होइन, किनभने साँच्चै म तिमीहरूलाई भन्दछु जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्ने छैन। 19 यसै कारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला र मानिसहरूलाई त्यसै गर्न सिकाउला स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइने छ, तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला स्वर्गको राज्यमा त्यो ठुलो कहलाइने छ। यहाँ मुख्य कुरा चाहिँ के छ भनेदेखि, व्यवस्था पुरा गर्न आउनुभयो येशूले। येशू संसारमा मानिसको रूपमा अवतार हुनुभयो, उहाँ परमेश्वरको रूपमा आउनु जिउनु भएन। संसारमा येशू प्रभुको जीवन चाहिँ मानिसको जीवन थियो, उहाँले मानिसमा सीमित हुनुभयो, उहाँले मानिसको दुःख कष्ट भोग सबै खप्नुभयो, त्यो किनभनेदेखि ताकि हामी उहाँद्वारा जिउन सकौँ। त्यसकारणले उहाँमा मात्र हामी व्यवस्था पालन गर्न सक्छौँ। त्यसकारणले क्रिस्चियन जीवन भनेको चाहिँ आफैलाई ख्रिस्टको प्रभुत्व मुनि सुम्पने जीवन हो। त्यही कारण तपाईँ र मेरो सुत्ने बेलादेखि र उठ्ने बेलादेखि बिहानदेखि बेलुकैसम्मको जीवन के हुन्छ, येशूको इच्छा, प्रभुको इच्छा के हो, प्रभुले के चाहनुहुन्छ, कुन कुरा उहाँको एप्रुभलमा छ, किनभने पवित्र आत्माले डोर्याउनुहुन्छ। त्यस कारण जबसम्म कुनै पनि व्यक्तिले सम्पूर्ण रूपले आफैलाई परमेश्वरमा सुम्पँदैन नि, पहिला संसारमा हुने मान्छे जस्तै आफ्नो इज्जत र धन सम्पत्तिको खोजी भोगविलासको खोजीमा थियो, क्रिस्चियन भएर नि त्यही खोजिराख्छ भनेदेखि त ऊ त येशूको त हुँदै सक्दैन। येशूको चेला भन्ने त येशूलाई पछि लाग्छ, येशूलाई पछ्याउने भनेको चाहिँ उहाँको धार्मिकता भनेको चाहिँ उहाँको तरिकामा जिउने भयो नि त, पवित्र आत्माको अगुवाईमा। जब त्यो हुन्छ नि, येशू ख्रिस्ट हामीमा भएर जिउनुहुन्छ, जसले चाहिँ अनि येशूको इच्छा के अरे परमेश्वरको धार्मिकता पुरा हुन्छ, अथवा व्यवस्था पुरा हुन्छ। प्रष्ट यहाँ के बुझिन्छ भने, प्रभु येशूले हामीले अनुग्रहमा जिउने नयाँ नियमको व्यवस्थाको महत्त्व चाहिँ एकदम यहाँ देखाउनुहुन्छ। हामीले परमेश्वरको अनुग्रहमा, येशूको शक्तिमा, परमेश्वरको शक्तिमा, पवित्र आत्माद्वारा जिउँछौँ, त्यो नयाँ जीवन चाहिन्छ, अनि त्यसले असल चरित्र प्रतिबिम्ब गर्दछ। जस्तो मण्डलीको उद्देश्य के हो, परमेश्वरको प्रति के भन्छ, पवित्रतालाई प्रतिबिम्ब गर्नु, परमेश्वरको धार्मिकता प्रकट गर्नु, परमेश्वरको महिमा प्रकट गर्नु, होइन? त्यो कसरी हुन्छ, पवित्र आत्मामा जिएर। जब पवित्र आत्मामा जिउँछ, बाइबलको वचन अनुसार जिउँछ, उसले आफ्नो स्वार्थको लागि जिउँदैन नि, उसले एक दिन एक एक दिन गरेर जिउँछ, तर उसको सबै योजना के हुन्छ, परमेश्वरको हातमा हुन्छ। त्यसैले क्रिस्चियन जीवनमा व्यवस्थालाई एकदमै महत्त्वपूर्ण, व्यवस्थाले महत्त्वपूर्ण भूमिका चाहिँ खेलेको हुन्छ, होइन? यो कुरा हामीले प्रष्ट बुझ्न जरुरी छ। त्यसकारणले व्यवस्था भङ्ग गर्ने, व्यवस्था चाहिँ अनाज्ञाकारी र पापीहरूको लागि भनेर त्यस दोस्रो पोइन्टमा हामीले हेर्थ्यौँ। यो कुरा हामी सबैले बुझेका छौँ, व्यवस्था भङ्ग गर्नेहरूको लागि, नियमहरू, नियम कानुनहरू के हुन्छ, अपराधीहरूको लागि, धर्मीहरूको लागि हुँदैन नि, होइन? अपराधीहरूलाई चाहिँ नियमले उसलाई यो चाहिँ तैँले उल्लङ्घन गरिस् भनेर नियम लगाउँछ, होइन? यो पोइन्टमा, यो कुरामा तैँले गल्ती गरेछ भने त्यसलाई त्यसको दण्ड लगाउँछ। तर जो धार्मिकतामा जिउँछ उसलाई जरुरी भएन। क्रिस्चियनहरू अनि त्यही कारण यो कुरामा क्लियर हुनु पऱ्यो, क्रिस्चियनले व्यवस्था पालन गर्दैन भन्ने कुरा चाहिँ होइन। हामीले त्यसको बारेमा प्रष्ट हेऱ्यौँ, ऊ त पवित्र आत्माको शक्तिमा परमेश्वरको इच्छा अनुसार जिउँछ। पावलले यो गल्ती सुधारेका छन् कि वास्तवमा क्रिस्चियनको जीवनमा सबै व्यवस्था पुरा भएको हुन्छ, होइन? ख्रिस्टमा भएकाहरूले व्यवस्था पालन गर्न प्रयास गर्ने नभई जब ख्रिस्ट हामीमा जिउनुहुन्छ, ख्रिस्ट येशूको शक्तिमा, अनुग्रहमा सम्पूर्ण व्यवस्था हाम्रो जीवनमा पुरा हुन्छ। त्यसैले पावलले रोमी 8:3-5 के भन्छन्, पावलले होइन, पावलले रोमी 8:3 के भन्छन्, पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा स्वरूपमा पाप बलि झैँ पठाउनु भयो, यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो। यस हेतुले रोमी 8:4 कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्। हामी जो पापमय स्वभाव अनुसार होइन तर पवित्र आत्मा अनुसार चल्दछौँ। पाँचमा, किनभने पापमय स्वभाव अनुसार चल्नेले शरीरका कुरामा मन लगाउँछ तर आत्मा अनुसार चल्नेले आत्माका कुरामा मन लगाउँछ। त्यस कारणले यो एकदम मसँग समय सिद्धिसक्यो, त्यस कारणले म तपाईँलाई धेरै वर्णन गर्न भ्याउँदिनँ, तर पनि म यतिसम्म भन्छु। तर यो व्यवस्थाले चाहिँ हामीले के हुन्छ हाम्रो जीवनमा, व्यवस्थाले जहिले पनि उच्च एउटा स्ट्यान्डर्ड धार्मिकताको कुरालाई सेट गरेको हुन्छ, तर त्यो पुरा गर्ने कुरा चाहिँ सुसमाचारमा को शक्तिबाट रूपान्तरण भएको व्यक्ति जो नयाँ जीवनमा जिउँछ, ऊ मृत्युबाट जीवनमा सरेको हुन्छ, अनि ऊ चाहिँ येशु ख्रिस्टको धार्मिकता, येशु एउटा शब्द छ नि अङ्ग्रेजीमा आइडेन्टिफाई विथ जिजस, कुनै पनि विश्वासी येशुसँग एक हुन्छ, येशुलाई ग्रहण गरेपछि उहाँ आएर हाम्रो हृदयमा जिउनुहुन्छ, अनि त्यसपछि चाहिँ टोटल्ली के येशुको इच्छा हो त्योभन्दा दाहिने बायाँ कोही पनि मान्छे जानु सक्दैन। तपाईँ र मैले जे मनपर्छ त्यही, जानी जानी सबै मान्छेलाई थाहा छ यो कुरा गलत छ तर हामी गरिपठाउँछौँ। त्यस्तो मान्छेले येशुलाई पक्का भरोसा गरेका छैन, विश्वास गरेका छैन, येशुको चेला हुनु हुन हाम्रो कहिलेकाहीँ गल्ती हुनसक्छ, तर जब थाहा हुन्छ पश्चाताप गर्नु पर्यो, नत्र भने अघि पहिलो प्रेम हरायो, होइन? त्यस कारण यो कुरोमा क्लियर हुनुपर्छ। सो आइडेन्टिफाई विथ जिजस, येशुसँग एक हुने, परमेश्वरले जुन स्तर व्यवस्थाद्वारा जुन स्ट्यान्डर्ड सेट गर्नुभएको छ त्यस अनुसार जिउन चाहिँ येशुको धार्मिकता जुन वरदानको रूपमा उपहारको रूपमा हामीलाई दिनुहुन्छ विश्वासद्वारा हामी प्राप्त गर्छौँ, अनि त्यस त्यो धार्मिकताको जीवनमा पवित्र आत्माको शक्तिमा हामीले के गर्छौँ व्यवस्था अनुसारको जीवन, उच्च स्तरको जीवन जिउन सक्छौँ। त्यसैले पावलले पहिलो कोरन्थी 6:17 के भन्छ, तर जो प्रभुसँग हुन्छ एक हुन्छ त्यो उहाँसँग आत्मामा एउटै हुनेछ। देख्नुभयो, धेरै पद तपाईँलाई म देखाउन सक्छु। क्रिस्चियन भनेको चाहिँ ख्रिस्ट येसु त्यसमा जिउने कुरा हो। जो मान्छे ख्रिस्ट येसुमा जिउँछ नि त्यो मान्छे रिसाउँदाखेरि रिसको प्रभाव पार्न सक्दैन, त्यो मान्छे अर्काको बारेमा गर्ज भन्छ नि, रिजेन्ट भन्छ नि, तितोपना, अर्काको बारेमा विद्रोह, बदनाम, जुन कुरो परमेश्वरलाई स्वीकार्य हुँदैन त्यो गर्ने बित्तिकै के हो त्यो त पाप गरे नि। तर यहाँनिर त समस्या के छ भने धेरै क्रिस्चियनहरूलाई त्यो पापको बारेमा थाहै छैन, त्यही कारण त्यस्ता खालका चर्चहरू भनेको चाहिँ मरेका मुर्दाहरू भएको चर्च। यो क्लियर हुनु पर्यो कि ख्रिस्टलाई जान्ने मान्छेहरू जीवित मान्छेहरू जिउने हुन्, उनीहरूमा ख्रिस्ट जिउनु हुन्छ, उनीहरू येशूका इच्छाको लागि जिउँछन्। त्यही कारणले प्रियहरू हो, यो ख्रिस्टमा विश्वास गरेर क्रिस्चियन हुने भन्ने कुरा चाहिँ चान्चुने छैन, मतलब व्यवस्था धार्मिकतामा जिउनेको निम्ति होइन, अधार्मीहरूको निम्ति, अनाज्ञाकारीहरूको निम्ति र खराबहरूको निम्ति होइन। क्रिस्चियन भएकाको स्वभाव, क्रिस्चियन जो क्रिस्चियन भएको हुन्छ उसको स्वभाव भित्रदेखि बाहिरसम्म बदलिएको हुन्छ। त्यसैले सुसमाचार खुसीको खबर हो कि ख्रिस्टमा हामी नयाँ सृष्टि भएका हुन्छौँ, अनि त्यही 2 कोरन्थी 5:17 नि, कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो, पुरानो गइसक्यो। प्रियहरू हो, जबसम्म हामीले क्रिस्चियनिटीलाई यस प्रकारले बुझ्दैनौँ, त्यही कारण म कहिलेकाहीँ दुःख लाग्छ धेरै मान्छेहरूले बुझ्या छैन, धेरै मान्छेहरूले चर्च बुझ्या छैन। त्यस कारण तपाईँ चर्चमा आएको देख्नुहुन्छ मान्छेहरू, तर उनीहरूको ध्यान मण्डलीमा 1-10 मिनट बढी बस्नु पर्यो भने उनीहरूको ध्यान के ख्रिस्टलाई उनीहरूले प्रेम गर्छन्, के उनीहरूले साँच्ची नै पापबाट छुटकारा पाएका छन्, यो प्रश्नवाचक हो। त्यसैले हामीहरू जो अगुवाहरू छौँ हामीले सिकाउनु जरुरी छ कि उनीहरूमा नयाँ जीवन छ कि छैन, उनीहरू रूपान्तरण भए कि भएनन्, उनीहरू परमेश्वरको राज्यमा छन् कि छैनन्, उनीहरूको स्वभावमा परमेश्वरको राज्यको मूल्य मान्यता देखिनु पर्यो, उनीहरूले ख्रिस्टलाई महिमा दिने र उहाँलाई प्रसन्न बनाउने जीवन हुनु पर्यो, उनीहरूमा विश्वास योग्यता हुनु पर्यो। प्रियहरू हो, मण्डलीमा मान्छे धेरै थोरै मतलब छैन, तर के ख्रिस्टबाट छुटकारा पाएका व्यक्तिहरू हुन्, यो महत्त्वपूर्ण कुरा हो प्रियहरू। त्यस कारणले हामीले यहाँ के हेरेको थियौँ अघि भनेदेखि, यो मलाई सुम्पिएको परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ, व्यवस्था चाहिँ सुसमाचार अनुसार छ, सुसमाचारले चाहिँ हामीलाई साँच्ची नै रूपान्तरण गर्छ, नयाँ जीवन दिन्छ, त्यही कारण यो खुसीको खबर हो। तपाईँ र म येशु ख्रिस्टको बलिदानबाट नयाँ हुन्छौँ। त्यसैले व्यवस्था कसको निम्ति दिएको भन्ने कुरा हामीले हेऱ्यौँ होइन, यसले यसभन्दा पछाडिको अनरिजेनेरेटेड यो तेस्रो पोइन्ट र चौथो पोइन्ट चाहिँ मैले अर्को हप्ता भन्नुपर्छ, किनभने आज टाइम गइसक्यो। अनि यो एकदमै महत्त्वपूर्ण छ, हामीले बुझ्न जरुरी छ कसको लागि व्यवस्था दियो। तपाईँलाई त्यो अघि 11-12मा 9-10, 11-12 त्यसको बारेमा मैले अलिकति कमेन्ट्री गर्न भ्याएको छैन। वास्तवमा 9-10, 11-12 यो एकदम महत्त्वपूर्ण छ, कसको लागि चाहिँ व्यवस्था दियो। अनि यहाँ लेखिएका कुराहरूको स्वभाव कुनै क्रिस्चियनहरूमा रहिरहन्छ कि? एकदम महत्त्वपूर्ण कुरा छ। त्यसकारणले प्रियहरू हो, मण्डलीलाई परमेश्वरको वचनमा प्रष्ट शिक्षा दिएको छ अनि पास्टोरल लेटरहरूमा यही कुरा सिकाइएको छ। किनभने मण्डली खालि मण्डली उपस्थिति हुने, सबै कुरामा एक हुने, तर परमेश्वरको इच्छा पुरा भएन, पवित्रता भएन, त्यहाँ समर्पणता भएन, त्यहाँ बदलाउ छैन प्रियहरू, त्यहाँ येशूको स्वभाव छैन, काम लाग्दैन। त्यसैले धेरैजना मान्छेको केही मतलब छैन। येशू प्रभुले केवल 12 जनासँग समय बिताउनु भयो, त्यसले हामीलाई सिकाउँछ नि, 12 जनासँग। अनि उनीहरूमा एकजनाले धोका दियो, त्यसकारणले हामी नम्बर मात्रै पनि जानु हुँदैन, तर के हामी क्रिस्चियन हो? क्रिस्चियन भनेको चाहिँ वास्तवमा के हो? नयाँ भएको व्यक्ति। अनि यो कुरो चाहिँ हामीले प्रष्ट बुझ्नुपर्ने हुन्छ। म 2टा पोइन्ट अझै बाँकी बस्यो, अर्को हप्ता म गर्छु।